أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، وبه نستعين وهو خير المعين، صلى الله على سيدنا محمد وآله الطاهرين، اللهم صل على محمد وآل محمد. آپ کی خدمت میں قرآن کریم کی آیات کریمہ کی روشنی میں موضوع ان تربیت انسان و خانوادہ جو انسان کا ہے اس کی نشوونما کے عنوان سے قرآن کریم کی نگاہ کو ہم مطالعہ کر رہے تھے. گزشتہ درس میں آغاز جو ہم نے کیا اس بات سے کیا کہ انسان کو اس دنیا کے اندر سب سے زیادہ جس چیز کی اہمیت حاصل ہے وہ اپنے نفس کی نشوونما ہے. انسان خلق در حقیقت اسی مقصد کے لیے ہوا ہے، بقیہ امور زندگانی انسان کے چلتے رہتے ہیں، کیونکہ رزق کا ذمہ اللہ تعالیٰ نے اپنے اوپر لیا ہے. اور واضح طور پہ قرآن کریم میں یہ ارشاد فرمایا کہ وَمَا مِن دَابَّةٍ فِي الْأَرْضِ إِلَّا عَلَى اللَّهِ رِزْقُهَا، کوئی زمین پہ چلنے والا ایسا نہیں ہے مگر یہ کہ اس کے رزق کی ذمہ داری وہ اللہ کے اوپر ہے. يعلم ويعلم مستقرها ومستودعها. تو یہاں پہ ہم نے قرآن کریم کی آیات کے تناظر میں یہ مطالعہ کیا تھا کہ انسان کے لیے اپنے نفس کی تربیت سب سے زیادہ اہمیت کی حامل ہے، اور انسان اسی لیے خلق ہوا ہے. رزق کا اہتمام اللہ سبحانہ وتعالی نے اپنے سر پر لیا ہے، اور اللہ سبحانہ وتعالی ہی کی نے اس ذمہ داری کو رکھا ہے. انسان یہ سمجھتا ہے کہ شاید میں نے جو کوشش کی ہے یہ سارا اس کا ثمرہ ہے، اگرچہ طلب کے لیے اللہ تعالیٰ نے اور روایات اہل بیت علیہ السلام میں خصوصی حکم دیا ہے کہ انسان طلب کے لیے نکلے، کوشش کرے، لیکن میسر وہی آئے گا انسان کے لیے جو اللہ سبحانہ وتعالیٰ نے اسے عنایت کرنا ہے. لہذا رزق کے بارے میں کوشش کرنا ہمارا وظیفہ ہے، اس کے نتیجے میں کیا میسر آتا ہے اور کیا میسر نہیں آتا یہ ہمارے دائرے اختیار سے باہر ہے، کیونکہ اللہ تعالیٰ نے جو انسان کی آزمائش رکھی ہے ان میں سے ایک آزمائش کا مورد وہ یہی معاملہ رزق ہے. کسی کو وسعت کے ساتھ عطا کیا، کسی کو تنگی سے، پھر حالات بدلے، جو تنگ تھے ان کو وسعت مل گئی، جن کے پاس وسعت تھی ان کے حالات بدلے اور وہ تنگی میں آ گئے. مثلا جن کے اپنے گھر تھے وہ کرائے کے گھروں میں آ گئے، جن کے کرائے کے گھر تھے وہ اپنے گھروں میں آ گئے. پہلے سواری یا گاڑی نہیں ہوا کرتی تھی، اب گاڑی آ گئی، اور بعض کے پاس گاڑیاں تھیں وہ ہاتھ سے نکل گئیں. یہ ایسا سرکل ہے جو چل رہا ہے، اور اللہ تعالیٰ آزماتا ہے انسان سے. اس معاملے میں اللہ سبحانہ وتعالی پہ توکل کرے انسان، جو قرآن کریم کا پیغام ہے، اور کوشش کرے ایک میانہ کوشش جسے کہتے ہیں، درمیانی کوشش جس میں اللہ تعالی کو رازق وہ مان رہا ہو، یعنی واضح اقرار کرے اپنے خانوادے میں گھرانے میں، بتائے میں بالآخر رازق نہیں ہوں، میں کاسب ہوں، یعنی میں کوشش کر کے کمانے والا ہوں، میں رازق نہیں ہوں، رازق اللہ کی ذات ہے. مثلا اس طرح سے مسائل پیدا ہوں گے، اچھا کل کیا کریں گے، بچے پڑھیں گے کیسے، جاب ختم ہونے والی ہے پھر کیا ہوگا، اچھا میں بیمار ہو جاؤں تو پیسے کہاں سے آئیں گے. تو نفس کہتا ہے کہ تم خاموشی سے جمعوری کرو. تدبیر میں عیب نہیں ہے، لیکن اس مسئلے میں عیب ہے کہ انسان جو ہے وہ کسب نہ کرے. اس میں خوبی ہے، لیکن اس میں عیب ہے کہ انسان اللہ پہ توکل تر کر دے، اپنے آپ کو رازق سمجھنے لگ جائے. لہذا آپ نے ملاحظہ کیا کہ ایک ابھی انشاءاللہ جو مسائل ہمارے پاس گھرانوں کے ابھر کے آتے ہیں اس میں ہم اس مسئلے کو تفصیل سے ڈسکس کریں گے، لیکن اس کی بنیاد یہی ہے کہ ہم یہ اعتراف کریں، یعنی خلاصے کلام، کیونکہ بہت سارے وائلہ سوال یہاں پہ پیدا ہو جاتے ہیں. اس جملے کو فی الحال ذہن نشین کر لیں، وہ جملہ یہ ہے کہ رازق اللہ ہے، میں کاسب ہوں فقط، رازق اللہ کی ذات ہے. کل میرے بچوں کا مستقبل کیا ہوگا یہ نہیں پتا، کیونکہ رب وہ ہے، میں تو رب نہیں ہوں. मेरा जो काम था वो ये है कि नानफका इन तक पहुंचा दूं बस। लिहाजा राजिक जो है वो अल्लाह ताला की जात है, मैं कासिब हूँ। तो आए अब हम इस तरफ कि हमारा फिर अहम तरीन काम क्या है। मसलन अहम कामों की लिस्ट बना ले। हर रोज सुबह इंसान उठता है तो उसने कोई ना कोई काम अपने लिए करार दिए होते हैं, ये करना है, वो करना है, फलां करना है, और जो सबसे अहम और इम्पोर्टेंट काम होता है उसे सबसे ऊपर रखता है। यहाँ पे सबसे अहम तरीन काम जो उलमा बयान करते हैं वो है खुदसाजी, अपना तस्किया नफ्स, अपने नफ्स की नशोनुमा, क्योंकि बकिया तो सब रह जाते हैं। अभी जो खानवादा हम देख रहे हैं, बीवी बच्चे बहन भाई खानदान कबीला वालदैन, ये ईमान की शर्त पे अगले जहान में मिलेंगे। ईमान नहीं है तो यहाँ पे ये हमें मुयस्सर नहीं आएंगे, क्योंकि कुरान ने वाज़े कहा है कि बाप बेटे से और जो शोहर है वो जोजा से ये फरार कर रहे होंगे एक दूसरे से। सूरह तूर में वाज़े अल्लाह ताला ने फरमाया सिर्फ मोमिनीन को अल्लाह आपस में मिला देगा, बकिया तो आपस में नहीं मिलेंगे। लिहाजा ये सारे के सारे हमसे जुदा होके रह जाने इस दुनिया में ही। इसलिए सबसे अहम तरीन काम है कि इंसान अपनी खुदसाजी करे, तहजीब नफ्स करे, तस्किया नफ्स करे, यानी अपनी रूह को नशोनुमा दे। इसके बाद सारे के सारे काम इसके बाद आते हैं, सारे के सारे काम इसके बाद के मराहिल में, क्योंकि रब हम नहीं हैं तो मुस्तकबिल भी हम नहीं हैं, हमें नहीं पता हमारे बच्चों का मुस्तकबिल क्या है। नंबर दो, चूंकि राजिक हम नहीं हैं इसलिए हमें नहीं पता कि कल के हालात कैसे होंगे। हम कासिब हैं, हाँ मैं कसब करता रहूंगा, कोशिश करता रहूंगा, भाग दौड़ करता रहूंगा, तदबीरें बनाता रहूंगा, क्या मिलता है कितना मिलता है मेरे पास से बाहर। यह आपने मरहला देखा। आ जाए अब हम अपने मौजू पे। कुरान करीम तरबियत के इनवान से बयान करता है, चूंकि इसी को तरबियत कहते हैं। तरबियत यानी तस्किया नफ्स, तरबियत यानी खुदसाजी, तरबियत यानी इंसान का बुराइयों से अपने आप को पाक करके अच्छाइयों से मुतसिफ अपने आप को करना, यानी खैर को सादिर करे। वो मंसूबे इंसानी नफ्स हमेशा शरीर मंसूबे बनाता है, मिक्स मंसूबे बनाता है, और ये नफ्स की अय्यारी है। जो नफ्स की अय्यारियों को नहीं पकड़ सकता वो हतमन व हतमन शिकार हो जाता है। लिहाजा यहाँ पे तरबियत के मरहले पे जब हम पहुंचे तो इधर हमने मुलाहिजा किया कुरान इज्तमाई जिंदगी से तरबियत का आगाज करता है, इनफरादी नहीं। यानी घर बना के अफराद अंदर घर के अंदर आए, अब यहाँ पे नेमात उन्हें मुयस्सर आएंगी। छत ही नहीं है तो किस तरीके से वहां पे आप बकिया नेमात को आप वजूद दे सकते हैं। लिहाजा अल्लाह सुबहानो ताला ने फर्द जमीन पर नहीं उतारा, एक इज्तमाई सूरत में इंसान को जमीन पर उतारा। हजरत आदम अलैहिस्सलाम और जनाब हव्वा, उनका जमीन पर उतरने से पहले एक ताल्लुक कायम हुआ और जिंदगी बसर हुई, और उसी जिंदगी के सूरत में जो आदम अलैहिस्सलाम पर एक मुश्किल पेश आई वो जनाब हवा पर भी आई। वाइल्ला मना तो आदम अलैहिस्सलाम को किया और उनकी इत्तबा में जनाब हवा को मना किया गया, और उन्होंने तो इत्तबा की हजरत आदम अलैहिस्सलाम की और फल खाया, नतीजे में दोनों जमीन पर आ गए। इसलिए जमीन पर तन्हा आदम अलैहिस्सलाम को नहीं अल्लाह ने उतारा बल्कि इज्तमाई सूरत में उतारा। लिहाजा तरबियत का आगाज इज्तमाई दुनिया से होगा। इज्तमाई दुनिया यहाँ पर फिर वही मसाइल आ जाते हैं कि इज्तमाई दुनिया में हमें पॉलिटिकल साइंस, साइकोलॉजी और इसी तरीके से दीगर सब्जेक्ट्स की पहले ज़रूरत पेश आती है, और यही दीन के मुताले का जरिया। दीन का मुताला उलमा ने जो किया है वो दो तरह से हैं, दो हिस्सों में तकसीम उलमा हो जाते हैं। एक वो उलमा का तबका है कि जिन्होंने कुरान की इस तरतीब को मद्देनजर रखते हुए दीन का मुताला किया, यानी दुनिया है, दुनिया में इज्तमाही और माशरती ज़िंदगी से आगाज हुआ, और इज्तमाही और माशरती ज़िंदगी को दुरुस्त करेंगे तो फ़र्द दुरुस्त होगा। अगर वो सोसाइटी दुरुस्त नहीं हो रही, अगर ख़ानदान का माहौल दुरुस्त नहीं हो रहा, वो इज्तमाही ज़िंदगी दुरुस्त नहीं हो रही, तो आप फ़र्द को नहीं ठीक कर सकेंगे। ये हमारे वो मुफक्किरीन कहलाए कि जिनको नज़रियाती मुफक्किर कहा जाता है, जैसे शहीद मुताहिर रहमतुल्लाह अलैह, तबतबाई रहमतुल्लाह अलैह, मकतब इमाम खुमैनी रहमतुल्लाह अलैह, या आज के दौर में रहबर मुअज़्ज़म और इस तरह से जो उलमा हैं। एक हमारे पास तरतीब आई कि जिसमें नहीं फर्द की बात की गई, हर फर्द अपने से ताल्लुक रखे, बकिया ज़ाती इज्तमाही मफादात में ठीक है मफाद की खातिर एक दूसरे से ताल्लुक कायम कर लिया। ये सेकुलर एक किस्म की सोच आगे जाके बन जाती है। लेकिन ये जो तबका उलमा है उन्होंने फ़र्द को मद्दनज़र रखा, इसलिए फ़र्द को मद्दनज़र रखते हुए फ़िक़्ही अहकाम बयान किए, फ़र्द को मद्दनज़र रखते हुए एतक़ादात बयान किए, फ़र्द को मद्दनज़र रखते हुए अखलाक और तहजीब नफ्स और तस्किया नफ्स को करार दिया। चूँकि ये हर फर्द का अपना मसला है, माशरे का नहीं मसला। ये भी एक बड़ा तबका हमारे इस तरह से मुतालिया किया। लेकिन जो ये तबका मुतालिया करता है, ये किसी भी मसले में इंसानी जिंदगी में किसी किस्म का हल नहीं पेश कर सकता। ये उम्मत इस्लामिया की तकसीम मैं बयान कर रहा हूँ, फकत शिया मकतब तशैयो की नहीं, उम्मत इस्लामिया में उलमा ने इन दो जुदागाना तर्ज के ऊपर मुतालियात किए। एक वो हमारे पास उलमा का ग्रोह मौजूद है कि जो इस बात का कायल है माशरे की इसलाह होगी तो फर्द की इसलाह होगी, ना कि फर्द की इसलाह हो तो माशरे की इसलाह हो जाएगी। लिहाजा आप माशरे की इसलाह के लिए इकदाम बढ़ाएं, माशरे की इसलाह के लिए कोशिशें करें। अच्छा, माशरा किससे बनता है? माशरा दो फर्द से बनता है, मर्द और जन के शरी निकाह से। यहां पर जो इर्तबात कायम होता है यहां से माशरा वजूद में आ जाता है। लिहाजा अगर माँ बाप सालिह ना हो, वो अपने वजूद की पर काम ना करें, तो फिर उनकी भूल है कि बच्चों के ऊपर वो काम कर जाएंगे, वो फिर इस्तिस्नाई मवारिद आ जाते हैं। जैसे कहते हैं ना कि बिल्कुल इस्तिस्नाई मौरिद के आम हालात से हटे हुए, जैसे कि नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में बाज वालदैन मुशरिक थे लेकिन बेटा मोमिन हो गया। अब ये कितने होंगे? 100 में एक मौरिद होगा। हमने इस्तिस्नाई मौरिद को देख के तो नहीं चलना। मसलन अगर एक क्लास में दो लाइक लड़के हैं और बकिया सारे ना लाइक लड़के हैं, तो उन दो लाइक लड़कों को देख के क्लास पर हुक्म नहीं लगेगा, वो मजमूई तादाद को देख के हुक्म लगेगा। लिहाजा मजमूई तौर पे जितने भी दुनिया में इस्लामी कवानीन हों या गैर इस्लामी कवानीन हों, वो मजमूई तो इज्तमाही तौर पे अक्सरियत को देख के उन कवानीन को बनाया जाता है। वाहिला हर दौर में मासूम हस्ती तो रही है। अब मासूम हस्ती अगर रही है, कोई ऐसा दौर नहीं आया हत्ता कि जब 100% शिर्क एक किस्म का किसी सरजमीन पे पाया जाता था, तब भी मासूम हस्तियां उधर मौजूद थी। लेकिन उनको देख के थोड़ी माशरे को हुक्म लगाया जा रहा है, वो सिर्फ माशरे मुशरकीन कहा जाएगा। लिहाजा आपने मुलाहजा किया कि खानदान के अंदर जो उमूर हैं, तरबियती उमूर हैं, फिक्री उमूर हैं, वो जब तक जन्म नहीं पाएंगे आगे माशरे की तरफ कदम नहीं बढ़ सकेगा। इसलिए नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब अपनी नबूवत के ऐलान के बाद तबलीग इलाही तबलीग दीन का आगाज किया, तो सबसे पहले अपने अशीरा को बुलाया, यानी अपने करीबी रिश्तेदारों को उन्होंने बुलाया। वह अंजिर अशीरतकल अकरबीन के अपने सबसे करीबी जो आपके रिश्तेदार हैं उनको आप इंतजार करें, उनको दावत दें। अच्छा, यहाँ पे नतीजा कैसे निकलता है, ये एक मुहिम चीज़ है। नतीजा इस तरीके से हमारे सामने ये निकलता है कि जब आप एक ख़ानदानी तौर पे इकदाम करते हैं, ख़ानदानी तौर पे माँ बाप या मियाँ बीवी एक अमल को अंजाम देते हैं, चार ना चार उसके असरात आसपास भी पड़ने लग जाते हैं, क्योंकि दोनों किसी न किसी ख़ानदान और कबीले से हैं। अच्छा, हमसाए उस जगह पर मौजूद होते हैं, मोहल्ला वहाँ पर मौजूद है, लिहाजा उसका चलना, उसका बैठना, उसका मेल मिलाप करना, मिलना जुलना, ये सारी की सारी चीज़ें फिर असरअंदाज लाशोरी तौर पे हो रही हैं। आपने देखा कि इसी तरह फसाद है, फसाद भी अगर अकेला फर्द फासिद फसाद को अंजाम दे रहा है, आप देखें कि असलन उसके लिए सजा नहीं है। बड़ी एक ताजुब की चीज़ है कि अगर एक जगह पर नहीं है फर्द, फर्द अगर गुनाह को अंजाम दे रहा है या फसाद को अंजाम दे रहा है, उसके लिए कोई सजा नहीं रखी गई। मिसाल के तौर पे कोई अकेला पोशीदा तौर पे गाने सुनता है, पोशीदा तौर पे फिल्में देखता है, पोशीदा तौर पे कोई और बड़े जराइम अंजाम देता है, गुनाह अंजाम देता है, ये जो उसने पोशीदा तौर पे नौजुबिल्ला बड़े बड़े शराब खोरी है या मसलन खिंजीर का गोश्त खाना है, जिना करना है या हत्ता कत्ल वगारत वगैरह, अगर वो अकेले फर्द अंजाम दे रहा और माशरा उससे बाखबर नहीं है, यानी इतनी तादाद 2 से 3 या 4 बंदों तक भी उसकी खबर नहीं है, उसकी ना दुनिया के कवानीन में सजा है ना हमारे यहाँ आयात रवायात में सजा है। सजा कब है कि जब वो पकड़ा जाए। क्या मतलब पकड़ा जाए? यानी उसके गवाह बन जाए। गवाह बन गए तो अब माशरती असर शुरू हो गया। लिहाजा जितनी भी हदूद हैं, हदूद से मुराद होता है जिनकी सजाएं शरीयत ने आके मुकर्रर की हैं। ताजीर वो होती है कि जिसकी सजा काजी जो है वो उसके जुर्म की संगीनी को देख के मुकर्रर करता है। आयात रवायात में उसकी सजा नहीं वारिद हुई, इसे कहते हैं ताजीरात। हदूद व ताजीरात ये एक तफसीली बाब है। लेकिन इधर आप इज्तमाई जिंदगी का ये कानून देखें कि सजाएं हदूद जितनी भी हैं वो सारे इज्तमाई गुनाहों के ऊपर हैं। वो जो पोशीदगी में गुना अंजाम दे रहा है उस पर नहीं। नंबर दो, पोशीदगी में अगर कोई गुना अंजाम दे रहा और कोई उससे बाखबर हो गया और वो उसकी शिकायत के तौर पे या उसके ऐब और नक्स के तौर पे बताता है ये गीबत है, हराम है, बाज़ ने गुनाह कबीरा इसे करार दिया है, यानी आप इससे देखें, यानी दीन इस्लाम इस चीज के ऊपर आके कंट्रोल करता है कि ये शख्स इज्तमाही तौर पे गुनाह ना करे या माशरे को खराब ना करे, क्योंकि इस फर्द की इस्लाह हो जाएगी अगर माशरे सालेह रहा। इस फर्द की आस्ता आस्ता इस्लाह हो जाएगी, ये गुनाह के बाद फिर सालेहपन की तरफ लौट आएगा। लेकिन अगर इसने माशरती तौर पे गुनाह को अंजाम देने लग गया तो वहां पे पूरा माशरा फासिद होगा। जैसा कि इस टाइम बाज़ गरबी ममालिक ऐसे हैं कि जिनमें 20% या 30% या बाज़ में तो 50 से ऊपर यानी 51 या 52% पहुंच गए कि उसमें हलाल ज्यादा बच्चे ही नहीं है, यानी वलदुल हराम बच्चे हैं उनमें इस 50 या 52%। इस कदर बड़े पैमाने पे उधर बहरान आया और एक अजाब की कैफियत वो अंदर काट रहे कि यहाँ पे लोग एक्सीडेंट में इतने नहीं मरते, दहशतगर्दी से पाकिस्तान में इतने नहीं मरते जितने वो खुदकुशी करके अपने आप को मार लेते हैं। लिहाजा आपने मुलाहजा किया कि ये जो मौरिद है कि इज्तमाई गुनाहों का सिलसिला ये संगीन है, इसके ऊपर सजा दीन इस्लाम ने रखी है। ये बात जब हमारे लिए मुअय्यन होगी, क्योंकि इसका हर दर्स में एक एक हिस्सा आपकी खिदमत में अर्ज किया जाता रहेगा कि जिससे ये आपको मालूम हो कि दर हकीकत इज्तमाई जिंदगी से फर्द की तरफ आएंगे हम। अल्लाह सुबहान तआला ने जमीन को जब बनाया तो जमीन बनने के बाद जमीन के अज्जा की तरफ आप मुंतकिल हो रहे हैं और आ रहे हैं। तो ये सूरत हाल हमारे लिए आश्कार इस तौर पे होती है कि हम इज्तमाई जिंदगी के वजूद को अहमियत दें। घराने के अंदर हमारी ख्वाहिश तो यही होती है कि बच्चा मासूम इंशाल्लाह ताला निकले और शुरू में तो कंट्रोल कर लेता है, फिर हाथ पांव उसके कवी होते हैं तो अपने तौर पे वो कोशिश करता है। जैसे हम सब अपने तौर पे एक वक्त आया कि अपने घराने के इख्तियार से बाहर हो गए, हमारे बच्चे भी आस्ता आस्ता एक वक्त आएगा कि अपने इख्तियार से बाहर होंगे। लिहाजा ये खुदा ने एक निज़ाम रखा है, हम यहाँ पे घरानों के अंदर माहौल को वजूद दें। घरानों में माहौल वजूद देंगे तो ये घराने मिल के एक माशरे को वजूद देते हैं। लेकिन लिहाजा असल असास जो दीन ने बयान की है वो मियाँ बीवी के बाहमी शरी निकाह के जरिए से एक माशरे को वजूद देना है और इनकी तरबियत के जरिए से घराने की और घराने के जरिए से माशरे की तरबियत। मैं ये जुमला दोबारा से अर्ज कर दूं कि तरतीब हमारे पास दुरुस्त हो जाए कि सबसे पहले ये जो घराने में मियाँ बीवी हैं ये अपनी इसलाह करेंगे, ये अपने अंदर तब्दीली को पैदा करेंगे। इनकी तब्दीली के पैदा करने से आस्ता आस्ता उसके आसार वो उनके घराने से बाहर पड़ेंगे। जब उनके आसार उनके अपने घराने से बाहर पड़ेंगे और चंद और घराने पैदा हों तो यहाँ पे माशरे के अंदर रंग बदलना आस्ता आस्ता शुरू होगा। लेकिन अगर हम ये कह दें कि हर फर्द का अपना वजीफा है और हर फर्द फिर अपने तौर पे वो वलीउल्लाह भी अंदर होता है, बेशक उसने गुनाह क्यों ना किए हों, लेकिन नफ्स ये बताता है कि भाई तुम भी वलीउल्लाह, वो भी ठीक है अपने तौर पे, मेरा भी अपना एक ख़ास ताल्लुक मौजूद है, तो इंसान इस तरीके से खुशफहमियों में मुबतला रह जाता है कुछ अच्छी बातें करता है तो उस अच्छी बातों के बिहाफ पे समझता है मेरी सारी बातें ठीक है, जबकि बात बिल्कुल बरक्स होती है। लिहाजा यहाँ पे आए अब हम इस मौजू के ऊपर कि ये मुकदमा हमेशा हर दर्द में आपकी खिदमत में जिक्र किया जाता रहेगा कि तरतीब को ठीक करें पहले हम, क्योंकि तरतीब अगर गलत हो जाए तो हर चीज़ फासिद हो जाती है। हत्ता आप एक खाना बनाते हैं उसमें तरतीब उल्ट पुलट हो जाए खाना बेमज़ा हो जाता है, बन ही नहीं पाएगा। घर आप बनाते हैं तरतीब गलत हो जाए पूरी छत नीचे गिर पड़ेगी। दीन की भी इसी तरह तरतीब ठीक नहीं करेंगे कि जिसकी जो अहमियत है उसकी उस जगह पे नहीं रखेंगे तो वो सारी तरतीब उल्ट हो जाएगी। मिसाल के तौर पे हम अपने घरानों को जानते हैं, हमें पता है कि यहाँ पे मवाक़े बाज़ गुनाहों के तो हैं ही नहीं, मसलन कत्ल किसी ने नहीं करना, कोई असलहे की सूरत भी नहीं है और ना कोई ऐसी फजा दुश्मनी की मौजूद है। हमें यह भी मालूम है कि ये कोई शराबखोरी की तरफ भी इधर इसने नहीं जाना, इस तरह के कोई माहौल मौजूद नहीं है। अच्छा ये भी हमें मालूम है कि ये फलां फलां गुनाह की तरफ नहीं जाएगा। ऐसे मौरद में हम इन मौजूआत के ऊपर भी निगाह रखें और इसकी अहमियत बताएं, लेकिन असल अहमियत तो उसकी बताएं जिसका शिकार है, तकब्बुर है, हसद है, सुएजन है, अखलाकी बुराइयां हैं और इस तरह के दीगर उमूर हैं, गफलत है, सुस्ती है, जिसे आजकल गुनाह ही नहीं समझते, जबकि ये बहुत बड़ा गुनाह रवायात अहले बैत अलैहिस्सलाम के में बयान किया गया कि सुस्ती और गफलत बहुत बड़े गुनाहों में से है। यानी वो गुनाह जिसने इमाम अली अलैहिस्सलाम को इतना दुख और तकलीफ पहुंचाई कि आंसू उनके जारी हो गए और मजमे में इस गम का इजहार किया, वो गफलत और सुस्ती है। सुस्त पड़े हुए हैं, यानी कबूल करते हैं कि हाँ ये होना चाहिए, ये भी कबूल करते हैं कि हाँ हमसे कोताही हुई, बातें भी सारी सुनेंगे आयात रिवायात, हरकत नहीं करेंगे, यानी अमल अंजाम नहीं देना। यानी वही नमाज पढ़ ली अपनी, थोड़े बहुत दीनी बातें कर ली और सराह लिया कुछ उलमा को, और उसके बाद खामोश, अब हरकत कोई नहीं करनी थी, जहमत नहीं उठानी। इसने इस कदर तकलीफ पहुंचाई इमाम अली अलैहिस्सलाम को कि वो आंसुओं से रोते रहे लोगों के दरमियान, अली इब्न अबी तालिब जैसी शख्सियत को जिसने लोगों के दरमियान रोला दिया। मर्द की आदत या सिफत नहीं है कि वो लोगों के दरमियान गिरिया करे, लेकिन बाज ऐसे सख्त और मुश्किल तरीन और तकलीफ दे अम्र होते हैं कि जो इस सतह पे पहुंचा देते हैं। और वो यही है कि इमाम कहते हैं मैं तुम्हें कहता हूँ कि जाओ जंग के लिए निकलो, तुम लोग सुनते हो, बैठते हो, वाह वाह करते हो, घर चले जाते हो, फिर घर से निकलते ही नहीं है वो। लिहाजा घर एक इस तौर पे मुसीबत बाज़ुकात बन जाती है। बहरहाल ये आपने मुलाहिज़ा किया कि हमारी तवज्जो जब तरबियती उमूर पर है तो इन चीज़ों को हम देखें, इंशाल्लाह इसे डिस्कस करते रहेंगे, ये तरतीब हमारी सही हो। इज्तमाई दुनिया की इसलाह से फर्द की दुनिया है, ये उल्टा कायदा है। फर्द की इसलाह करो माशरे की इसलाह हो जाए, फिर तो कभी भी इसलाह नहीं होगी। अंबिया अलैहिस्सलाम का तरीक़ेकार ये नहीं था, अंबिया अलैहिस्सलाम का तरीक़ेकार माशरे की इसलाह से फर्द की इसलाह थी। वइल्ला तो कोई नबी ऐसा नहीं गुजरा कि चंद अफराद को उसने बड़े बेहतरीन तौर पे मोमिन कर लिया। फर्द की भी अहमियत है, इधर फर्द की अहमियत का इनकार नहीं है, लेकिन फर्द में और इज्तमाई जिंदगी में असल हकीकत किसको हासिल है? असल हकीकत इज्तमाई जिंदगी को हासिल है। लिहाजा ये देखें घराने में क्या हो रहा है, इसके ऊपर निगाह रखें, देखेंगे बच्चों से कैसा बिहेवियर है, रवैया है मेरा, इस पर निगाह रखना चाहिए। ये देखें कि हमारा असर कैसा पड़ रहा है बच्चों के ऊपर, पूरे घराने के ऊपर, इसे बहुत हमें दिक्कत से देखना चाहिए। अब हम जब इस्लाह की तरफ आएं तो हम इस नतीजे पे पहुंचे, इज्तमाई दुनिया को हम आस्ता आस्ता मुताले अपने इन दुरूस में करते रहेंगे कुरान करीम की निगाह में, चूंकि हमारे पास जो जितनी गुफ्तगू है उसकी दलील अम्बिया अलैहिस्सलाम के वाकयात हैं। अभी हम उसकी तरफ इसलिए नहीं जा रहे कि वो पूरा हमारा वक्त ले जाएगा, लेकिन ये जो मैंने गुफ्तगू की है इसमें हमारे पास अगर कोई शख्स खुद मुतालिया करना चाहता है, दलील तमाम अम्बिया अलैहिस्सलाम के वाकयात हैं जो कुरान में वारिद हुए हैं। कुरान में कोई एक भी नबी ऐसा नहीं है जिसके बारे में कहा हो कि ये कौम में नहीं आया, कौम के अंदर आया हो। कोई नबी ऐसा नहीं है कि जिसने अपनी कौम के अंदर दावत हक ना दी हो, दावत हक दी है। कोई नबी ऐसा नहीं आया कि जिसका शिकवा जो है वो फर्द की जानिब से हो, कौम की जानिब से था। کہ جیسا کہ حضرت نوح علیہ السلام نے فرمایا کہ قال ربی انی دعوت قومی لیلا و نہارا، کہ بارے الہ اے میرے رب، میں نے اپنی قوم کو دعوت دی ہے، ایک فرد کو نہیں، قوم کو دعوت دی ہے رات بھی اور دن بھی، ولم یزدہم دعائی الا فرارا، اور کسی نے بھی میری بات نہیں سنی سوائے اس کے سب نے فرار کیا، وَإِنِّي كُلَّمَا دَعَوْتُهُمْ، اور جب بھی میں انہیں بلاتا تاکہ پروردگار تو ان کی مغفرت فرما اور ان کے گناہوں کو تو بخش دے، تو کیا یہ کرتے، اپنے کانوں اپنے منہ کو لپیٹ لیتے کپڑے سے اور پھر ڈٹے رہتے کفر کے اوپر، واستکبر استکبارا، اور انہوں نے تکبر کیا، تکبر دو طرح کا، ایک لوگوں کے نیچ دکھاتے ہوئے اپنے آپ کو بلند سمجھنا اور ایک حق کو قبول نہ کرنا ہے، یہ سب سے خطرناک تکبر ہے، قرآن نے اکثر جگہ پہ یہ والا تکبر ذکر کیا، مستکبرین یا متکبرین، یعنی جو حق کو جانتے ہوئے قبول نہ کریں یہ متکبر ہے، لہذا پھر کہا کہ وَإِنِّي دَعَوْتُهُمْ جِهَارًا ثُمَّ إِنِّي دَعَوْتُهُمْ جِهَارًا، پھر میں نے اعلانیوں نے بیان کیا، واضح آشکار بیان کیا، لیکن ان میں سے کوئی سی نے بھی نہیں مانا، آپ نے دیکھا کہ قوم کی بات کی جا رہی ہے، اجتماع کی بات کی جا رہی ہے، معاشرے کی بات کی جا رہی ہے، ایک بھی آپ ایسی مثال نہیں لائیں گے جو قوم اور معاشرے سے ہٹ کر ہو، جس میں ایک فرد پیش نظر ہے فقط، حتیٰ فرعون اور جناب آسیہ کا جو معاملہ تھا، اس میں جناب آسیہ حجت الہی کے جان بچانے اور حجت الہی کی پرورش کرنے کا باعث بنی، اور وہاں پہ فرعون کے ساتھ جو ایک ٹکراؤ تھا، اس ٹکراؤ میں دعا کی اللہ کی بارگاہ میں، اور قرآن نے اسے ذکر کیا، لہذا آپ نے دیکھا کہ یہ جو اجتماعی زندگی ہے، یہاں اس کے اوپر ہم نے نگاہ رکھنی ہے، اجتماعی زندگی اس سے فرد کی زندگی جو ہے وہ تربیت پائے گی۔ اچھا، اجتماعی زندگی میں ہم کیسے آغاز کریں، کیونکہ خواہش تو فوراً یہی ہوتی ہے، کئی گھرانے مل جائیں، ایک اچھی سوسائٹی بن جائے، اور کئی مکاتب فکر نے یہ کیا بھی ہے، جیسے جماعت اسلامی نے پورے پاکستان میں اپنی کالونیاں بنانے کا سلسلہ شروع کیا تھا، لاہور میں جیسے منصورہ ہے معروف، دو تین شہروں میں وہ بنا پائے، پھر بقیہ نہیں وہ بنا سکے، مکتب تشیعوں میں بھی کئی افراد نے اس کو، کراچی میں کئی سوسائٹیز بنائی اور بنی ہوئی بھی ہیں اور دیگر کوششیں کی ہیں، لیکن ان سوسائٹیز کی جو پیچھے بیس تھی، وہ بیس، وہ تفکر قرآنی ثابت نہیں ہو سکا کہ جس کو ہم ڈسکس کر رہے ہیں، اگرچہ جماعت اسلامی نے ان موضوعات پہ اچھا کام کیا ہے، اچھی انہوں نے کتابیں لکھی ہیں، اسی طرح مکتب تشیعوں میں جو مفکرین گزرے ہیں اچھا انہوں نے کام کیا ہے، مصر میں بہت سارے مفکرین ہیں، انہوں نے بڑا ایک اس کے اوپر خوبصورت تجزیہ تحلیل اور بہترین تحریریں لکھی ہیں، لیکن جب آپ عملی دنیا میں آتے ہیں تو اس ٹائم مفکرین اسلامی اس نتیجے پر پہنچے ہیں کہ اصل مشکل ہمیں پیش آئی ہے، گھرانے تربیت نہیں پا سکے، ہم نے وہ بلڈنگز کھڑی کر دی، چار دیواری بنا دی، جیسے لاہور میں آپ منصورہ کو دیکھیں، ایک بہت زیادہ ایک مکتب فکر کر سکے وہ یہی بنائے گا، لیکن کیا اس کا نتیجہ نکلا، مثلا اذان ٹھیک ہے ٹائم پہ ہو جاتی ہے، مسجد بھری ہوئی ہے، قرآن کے درس ہو رہے ہیں، پڑھا رہے ہیں، لیکن اندر تربیت یافتہ انسان نہیں ہے، اس لیے اس کی کوئی جھلک اور کرن بھی پورے آپ کو معاشرے کے اندر کوئی بھرپور طریقے سے نظر نہیں آئے گی، ان کی نسبت اہل سنت میں تبلیغی جماعت پھر کامیاب نظر آئے گی، جبکہ ان کا عقیدہ اس حوالے سے انحرافی ہے، وہ فرد کی تربیت کی اساس پہ معاشرے کی تربیت چاہتے ہیں، وہ بیچارہ 100 روزہ یا 40 روزہ لگا کے آتا ہے، پھر اسے وہ انڈین فلمیں جکڑ لیتی ہیں، وہ پھر توبہ طائب اگلے سال کرتا ہے، پھر 100 روزہ لگا کے آتا ہے، کیونکہ ادھر فرد تبدیل ہوا تھا، لیکن چند دن کی تبدیلی وہ معاشرے نے پکڑ کے اسے کھینچ لیا، اب ہم اپنے گھرانوں میں جتنا بھی اہتمام کریں، لیکن چونکہ گھرانے کے اندر ماں باپ کے ذریعے سے اہتمام نہیں ہے، یعنی ماں باپ اپنی اصلاح نہیں کر رہے، بچہ چار نہ چار انہی کے طور طریقوں پہ چلے گا، وہ بھی اسی طرح کی دلیل اپنے لیے پیدا کر لے گا، لہذا سب سے زیادہ اہمیت ماں باپ دونوں کو، میاں بیوی دونوں کو اس جگہ پر اپنے وجود پر کام کرنے کی ہے، بے شک بچے بڑے ہو جائیں، چھوٹے ہوں، بڑھاپے میں پہنچ گئے، جوانی میں، ان چیزوں سے فرق نہیں پڑتا، لہذا سب سے پہلے ماں باپ کی طرف آئیں۔ آئیں اب ہم ادھر والدین کی یا ماں باپ کی طرف جب ہم آئے، تو یہاں پر ہم سب سے پہلے جس کو مطالعہ کریں گے وہ ہے خاتون۔ خاتون کے ذریعے سے چونکہ تبدیلی گھرانوں کے اندر آتی ہے، لہذا آپ پہلی ترتیب تو یہ سمجھ گئے کہ ترتیب یہ اللہ سبحانہ و تعالیٰ نے رکھی ہے کہ معاشرہ اور معاشرے سے فرد کی اصلاح، اکیلے فرد کی اصلاح کبھی بھی نہیں ہوگی، یعنی وہ قلیل ہیں، استثنائی موارد ہیں کہ جن کی اصلاح ہو گئی، وہ بالکل استثنائی موارد ہے، اکثریت ادھر ڈوب جائے گی۔ معاشرے کی اصلاح کرنی ہے، معاشرے کی اصلاح کے لیے جو یونٹ ہے جہاں سے معاشرہ وجود میں آتا ہے، جس جڑ سے معاشرہ بنتا ہے، وہ میاں بیوی ہیں، شرعی نکاح ہے۔ یہ جب ہو گیا تو اگر ان کے روابط میں نقص رہ گیا، یہ نقص آگے پھر باقی رہ جائے گا، وہ پھر گھرانے اور بچوں میں بھی سرایت کرے گا۔ اس لیے قرآن کریم نے سب سے پہلے آ کے میاں بیوی کے تعلقات کو دقت سے بیان کیا ہے اور اس کو محکم کرنے کا حکم دیا، اور اس کے لیے احکام اور قوانین اور ضوابط بیان کیے۔ مثلا سب سے پہلا مورد کیا ہے کہ تم لوگ نکاح کرو جو کنواری لڑکیاں ہیں، اس کے بعد یہ حکم آیا کہ اپنے غلاموں اور کنیزوں کا بھی نکاح کرو، اگر کوئی نکاح نہیں کر سکتا عفیف ہو، عفت کو پیدا کرے، حت الامکان کوشش کرے کہ وہ پاکیزہ رہے اپنی، کیونکہ عفت کہتے ہیں شہوت کو استعمال کرنا لیکن حلال طریقے سے۔ اگر آپ شہوت کو استعمال ہی نہیں کرتے، یہ ہے زہد، ترک دنیا، شہوت کو استعمال کریں لیکن حلال طریقے سے، اسے کہتے ہیں عفت۔ روایات میں وارد ہوا ہے کہ اللہ نے عفت سے بڑھ کر عبادت نہیں رکھی، سب سے افضل ترین عبادت کیا ہے عفت، یعنی کھاؤ پیو لیکن حلال، جنسی لذت پوری کرو لیکن حلال، اچھا اسی طریقے سے سیر و تفریح کرو لیکن حلال، میل ملاپ آپس میں رکھو لیکن حلال طریقے سے، حلال طریقے کو وجود دو، یہ ہے عفت۔ اب آئے ہم ان روابط کو دیکھتے ہیں جو ماں باپ کے درمیان ہوں، کیونکہ ماں باپ کی اصلاح نہیں، نیچے خاندان کی اصلاح نہیں، ہم الٹا یہاں پہ چلتے ہیں، ماں باپ جیسا تیسا بھی ہیں، چلو کوئی مثلا نماز پڑھ رہا ہے نہیں پڑھ رہا، سگریٹ پی رہا ہے نہیں پی رہا، بچہ جو ہے وہ مثل معصوم ہونا چاہیے، وہ کوئی خرابی نہ کرے، غلطی نہ کرے۔ اور قرآن نے واضح طور پہ کہا یا ایھا الذین آمنوا لما تقولون ما لا تفعلون، واحد قرآن میں حکم ہے جو اللہ نے تکرار کیا ہے، ایک ہی سورہ میں فوراً تکرار کیا ہے، اے ایمان لانے والوں کیوں تم وہ بات کرتے جس پہ خود عمل نہیں کرتے، یعنی تمہیں حق نہیں پہنچتا کہ وہ بات کرو جس پہ تم خود عمل نہیں کرتے، یعنی دوسروں کو اخلاقی درس دیں، دوسروں کو ذکر اذکار بتائیں، عبادات بتائیں، دوسروں کو بڑی بڑی نصیحتیں کریں، خود کی بات آ جائے وہ کہیں گے نہیں ہاں انشاءاللہ میں بھی کر ہی لوں گا، نہیں یہ غلط ہے طریقے کا، اس پہ بھی نہیں ہوگا، اس کا مذاق بن جائے گا، اپنے بچوں کے سامنے اس کا مذاق بن جائے گا، وہ عمل نہیں کرے گا پیچھے بچہ۔ یہ ایک تکوینی اور خلقت کے اصولوں میں سے ہے، روایات میں وارد ہوا ہے کہ وہ نصیحت اسی طرح دلوں سے پھسل جاتی ہے اور نیچے اتر جاتی ہے جیسے بلند چوٹی کے اوپر پانی جب بہتا ہے تو تیزی سے زمین نیچے آ جاتا ہے نالوں میں، اسی طرح سے یہ نصیحتیں بالکل دلوں سے نکل کے باہر آ جاتی ہیں۔ ہر وہ عالم جو نصیحت کرے لیکن خود عمل نہیں کرتا، اس کی بات بھی ایسی ہے، ایک تو پکڑ سکتا ہے کیونکہ قرآن نے منع کر دیا کہ لما تقولون ما لا تفعلون، کبر مقتن عند اللہ ان تقولوا ما لا تفعلون، اللہ کی نگاہ میں یہ بہت بڑی بات ہے، تمہیں نہیں یہ چھوٹی سی لگتی ہے؟ یہ سورہ صف کی آیات آپ پڑھیں، یہ دوسری اور تیسری نمبر آیت ہے، اللہ کی نظر میں کبر مقتن عند اللہ، اللہ کی نگاہ میں یہ بہت بڑی بات ہے، یہ کوئی چھوٹی بات نہیں ہے کہ تم وہ بات کہتے ہو کہ جس میں خود عمل نہیں کرتے، یعنی خود تو تم بالفرض نماز دیر سے پڑھ رہے ہو، خود تم نماز نہیں پڑھتے، بچے کو کہہ رہے ہو، خود قرآن نہیں پڑھتے، بچوں کو قرآن کی پڑھ لگایا ہوا ہے، بھائی خود کیوں نہیں پڑھتے تم قرآن، تم نہیں پڑھتے تو یہ بچہ کتنے دن پڑھے گا، آپ اسے ہٹا دیں، ابھی تو وہ چھوٹا ہے تو چلو بٹھا دیا ہم نے، ٹیچر لگوا دیا ہم نے، مسجد بھیج دیا، دنیا سینٹر بھیج دیا، اس کے ہاتھ پاؤں قوی تو ہونے دیں، وہ ساری عمر ہی نہیں قرآن کا ممکن ہے ہاتھ اٹھائے لگائے، کیونکہ خود نہیں پڑھا آپ نے، لہذا والدین خود قرآن پڑھے۔ ہم کہتے ہیں کہ نہیں قرآن سمجھنا چاہیے، تدبر کرنا چاہیے، اسے کہ تم نے کھول کے کب تدبر کیا، کوئی اپنی زندگی میں 24 گھنٹوں میں ٹائم ہی رکھا، قرآن کھولو آیت دیکھو پڑھو، جب تم نے خود نہیں کیا تو تمہارا بچہ کیسے کرے گا، تم نے تو خود معاشرہ سازی نہیں کی. لہذا آپ نے ملاحظہ کیا کہ اس جگہ پہ تربیتی امور میں سب سے پہلے ماں باپ اپنے وجود کے اندر اس کو کسب کریں. مثلا زیارات پہ بچوں کو لے جائیں, یہاں پہ چونکہ والدین زیارت کر رہے ہیں آپ دیکھیں گے وہ بچہ زیارات کے لیے جائے گا. عزاداری کا اہتمام کریں, چونکہ آپ خود عزاداری کا اہتمام کرتے ہیں بچہ بھی اہتمام کرے گا عزاداری کا. آپ مثلا مہمان نوازی کرتے ہیں, بچے نے بھی دیکھا مہمان نوازی کر رہے ہیں, آپ بھی مہمان نوازی کریں گے, آپ کے بچے بھی مہمان نوازی. جس میں والدین عمل انجام دے رہے ہیں وہ سخت دلوں پہ بچوں کے ہو جاتا ہے. ایسا یہ طریقہ کار ہے اجتماعی زندگی سے فرد کی طرف آئیں. اب آئیں جو ہم زوج اور زوجہ کے تعلقات تھے اس میں ہم نے جو پہلا امر پڑھا تھا احترام کریں. احترام میں ہم نے سب سے پہلی چیز دیکھی کہ نان لفقہ ہے, اسے ڈسکس نہیں کیا کیونکہ یہ والی ماشاءاللہ سب لوگوں کے ذہنوں میں بڑے قوی طور پہ موجود ہے, اس لیے ہم اس کی طرف گئے نہیں. وائلہ روایات کا مجموعہ وسیع ہے اور فقہی احکام بھی اس میں ہیں, صرف اس میں صرف یہ فقہی حکم کی صورت میں بیان کر دوں, کیونکہ ہر فقہی حکم کے پیچھے معتبر حدیثیں ہوتی ہیں. یعنی ہر حدیث جب آپ پڑھتے ہیں تو وہ معتبر نہیں ہے, لیکن اگر فتویٰ کی صورت میں آ جائے تو یقین کر لیں کہ وہ پیچھے مضبوط دلیل ہے. اس لیے فتویٰ جو ہے وہ ایک بہت بڑی قیمت رکھتا ہے, کوئی چھوٹی چیز نہیں ہے. فتویٰ یعنی پیچھے معتبر حدیث لے کے آئے ہیں وہ. اگر معتبر حدیث نہیں ہے, ضعیف حدیث ہے, تو کہیں گے احتیاط واجب. اگر وہ بڑا حساس فقیہ ہو رہا ہے تو وہ احتیاط لگائے گا, یا اس میں تھوڑی سی اس میں احتیاط لگا کے مستحب قرار دے گا, احتیاط مستحب. یعنی کلمہ اولا بہتر احتیاط اس طرح کے لفظ استعمال کرے, لیکن جہاں پہ واضح کہے کہ یہ ضروری ہے, یہ لازم ہے, یہ واجب ہے, یقین جان لے کہ ادھر حدیثیں ہیں اور ممکن ہے کہ کئی حدیثیں ہوں. نان نفقہ اس سطح کا واجب ہے مرد کے اوپر زوجہ کو مہیا کرنا کہ جس سٹیٹس اور طرز کے اوپر وہ زندگی بسر کر رہی ہے. ادھر ہم نے ان کے دعوے کو نہیں دیکھنا کوئی کہ نہیں میرا سٹیٹس تو یہ ہے, اگلا کہ میرا سٹیٹس یہ ہے. نہیں نہیں, ہم دیکھیں گے وہ کس محلے میں زندگی بسر کر رہی ہے, اس محلے میں عموماً لوگوں کی سطح زندگی کی کس معیار کی, اس معیار کی سہولت اسے دینا وہ نان نفقے میں واجب بن جاتا ہے. بال فاض دیگر, چھت دینا, لباس, کھانا پینا, علاج معالجہ اور سفر کے اخراجات, یہ پانچ چھ چیزیں مرد کے اوپر لازم و واجب ہیں اس سطح کی, جس سطح کے اوپر وہ جس لیول کی اوپر زندگی بسر کی جا رہی ہے, جس سٹیٹس پہ یا جس محلے میں یا جس معاشرے میں زندگی بسر ہو رہی ہے. بہرحال نان نفقے کو ابھی ہم ڈسکس نہیں کرتے, یہ پہلی چیز ہے. اور اس نان نفقے کے مقابلے میں زوجہ جو ہے وہ شوہر کی ضرورت مردانہ کو پورا کرے گی, یہ اس کے مقابلے میں ہے. نان نفقہ واجب کیونکہ یہ پہلی چیز ہے جس کی اوپر سیڑھی ہے, یہ سیڑھی اگر نہیں بنتی گھرانہ نہیں آباد ہوگا, ساری باتیں ختم. آگے کی ساری باتیں ختم, ساری باتیں یہاں سے آغاز ہوں گی. یہ دو چیزیں وجود میں آ جائیں تو اس کو کہتے ہیں کہ آپس میں اجتماعی زندگی شروع ہو گئی. مرد نان نفقہ دے, زوجہ کی طرف ہے کہ حق زوجیت ادا کرے شوہر پر. یہ دو جب انجام پا جائیں, اب آگے ساری ہم باتیں جو پچھلے درس میں ذکر کی, کہ یہاں پہ دوسری چیز جو ضروری ہے وہ ہے خاتون کو عزت دی جائے, اکرام یعنی عزت دینا. یہاں پہ قرآن کریم نے واضح کہا وَعَاشِرْهُمْ وَعَاشِرُوهُنَّ بِالْمَعْرُوفِ, معروف طریقے سے تم معاشرت کرو, زندگی بسر کرو. یعنی خاتون کے لیے پیسے کا ڈھیر لگانا, طرح طرح کی اس کے سامنے تعریفیں کرنا, اس سے ہزار گنا وہ زیادہ جس چیز کی ضرورت مند ہے وہ یہ ہے کہ اس کو عزت دی جائے. اس لیے قرآن روایات اہل بیت علیہم السلام نے عزت کے طریقے بھی بیان کیے. ابھی عزت کا مطلب آپ کی خدمت میں تھوڑا ذکر کیا جائے گا. ہم نے جو گزشتہ درس میں پڑھا تھا وہ صرف ایک جملے میں عرض کیا جائے, وہ یہ تھا کہ اسے مارنا نہیں چاہیے, نہ بیگم کو, نہ بیٹی کو, نہ بہن کو, کیونکہ یہ والے واقعات ہمارے معاشروں میں موجود ہیں. الحمدللہ ہمارے گھرانے سے آ رہی ہیں, لیکن معاشروں میں یہ موجود ہے. حتیٰ کہ بعض علماء ہیں, نامور بعض علماء ہیں, ان کے بارے میں اس طرح سننے کو ملتا ہے کہ اپنے مثلا بہو کے اوپر ہاتھ اٹھایا یا اپنی بیٹی کو مارا, حالانکہ وہ تو ابھی بیگم بھی نہیں ہے. بیگم کی تو بہرحال پھر اور ہی شامت آنی ہے جب یہ والے رشتے پامال ہو جائیں. یا میراث نہیں دینی, हमने गुज़िश्ता दर्स में ये देखा मीरास लड़की को मीरास ना दे, हत्ता कि बाज़ उलमा एक बड़ी तादाद बाज़ नहीं बल्कि एक बड़ी तादाद उलमा की है हमारे पाक हिंद में वो मीरास अपनी बेटियों को और नहीं देते अपनी बहनों को, खुद सारी मीरास ले ली या भाइयों में तकसीम कर दी, बेटी को नहीं देनी थी मीरास, बहन को मीरास नहीं देनी। कुरान ने शिद्दत के साथ ये मना किया है, कुरान ने वाज़े मीरास के हुक्म दिए कि अगर शोहर मर जाए औलाद है तो आठवां हिस्सा माल का बेगम को मिलेगा, औलाद नहीं है तो चौथा हिस्सा माल का बेगम को मिलेगा, इसी तरह शोहर का है। अगर बेगम मर जाए, बेगम की कोई औलाद नहीं है तो शोहर को निस्फ माल मिलेगा और औलाद है तो चौथा हिस्सा मिलेगा। यानी कुरान करीम ने खातून को, ये ज़माने जाहिलियत में ऐसा होता था, एक तो खातून को मारा जाता था, जिनसी हवस का निशाना बनाया जाता था, और नंबर तीन माल से हिस्सा कोई नहीं था उसका, लिहाजा या वो जिनसी हवस का निशाना बनती थी और बाइज्जत तरीन ज़माने जाहिलियत में खातून वो होती थी जिसके ज़्यादा मर्दों से रवाबित होते थे, ये गर्ब जो आज का है वो ज़माने जाहिलियत के तरीक़ों पे चल रहा है, शो पीस बस बनाना, या मज़लूमियत का एक निशाना थी खातून, यानी उसको मार पीट का निशाना बनाया जाता था और अपना एक किस्म का ग़ुलाम जर खरीद ग़ुलाम बनाया रखा जाता था, या आज भी हमारे माशरों में बड़े पैमाने पर चल रहा है। और नंबर तीन मीरास तो असलन वजूद ही नहीं रखती थी, पूरी जहान में वजूद नहीं रखती थी, ज़माने जाहिलियत जब अरबों की हालत नहीं थी, हिंदुस्तान में भी ये था, चाइना में भी ये था, गर्भ में भी ये था, ये तीनों के तीनों खातून की पामाली के जो जराइम थे ये पूरी दुनिया में भरे हुए थे, और उस वक्त जब ये ओज पर पामाली पहुंची हुई थी, दीन इस्लाम ने आके खातून को हक इज्जत दिया। इज्जत इसे कहते हैं, इज्जत से पहला मतलब भी इज्जत से मुराद ये है उसे मीरास से हक दिया जाए, उसको इफ्फत में रखा जाए, हया और पर्दे में चार दीवारी में रखा जाए, और नंबर तीन उसके ऊपर जुल्म ना किया जाए, ना ताने दे के ना मार पीट करके, हर दो तरीकों से उसके ऊपर जुल्म नहीं करना चाहिए, दीन इस्लाम ने उसको हक आके दिया। ये हम गुज़िश्ता दर्स में पढ़ चुके हैं, यहाँ पे हम अगला हुक्म पढ़ते हैं। इज्जत का मतलब क्या है अरबी जुबान में? इज्जत कहते हैं कुव्वत को, जो ज्यादा कुव्वत हो तो इसे इज्जत कहते हैं। एक है आम ताकत, वो किसी भी चीज में हर ज़ात में अपनी मकदार के मुताबिक ताकत होती है, इसे कहते हैं कुदरत। कुदरत अमूमी है, इज्जत को भी शामिल है, इज्जत के अलावा दीगर उमूर को भी। इज्जत वो होती है कि जिसमें वो उसको ऐसी कुव्वत हासिल हो कि वह दूसरों पर असर अंदाज हो, यानी दूसरों के मुकाबले में एक ताकत हासिल कर ले, ये कहते हैं इज्जत। इसलिए अल्लाह सुबहान व तआला के बारे में आया कि इन्नल्लाह हुवल अज़ीज़ुल हकीम, अल्लाह अजीज यानी बहुत ताकतवर और कुव्वत वाला है, हकीम बहुत हिकमत वाला है। अब इज्जत इंसान का हक है, इज्जत जो है ये मर्द और जन हर दो का हक है, वो छोटा हो बड़ा हो बच्चा हो उसका हक है, यानी वालिदैन को ये हक नहीं है कि वो सबके सामने बच्चों को बेइज्जत कर रहे। हाँ अगर बाज़ात हो जाता है और बच्चा शिकायत करे, वालिदैन को माज़रत खाई करनी चाहिए होगा, क्योंकि बिलाखिर वो अल्लाह की मखलूक है बच्चा, वो अल्लाह ताला का मरबूब है, अल्लाह उसका रब है, अल्लाह उसका राज़िक है, वो तो उसने हमारे पास अमानतन रखा है, वो रिवॉर्ड थोड़ी हमारे हाथ में जो मर्जी उसके साथ कर ले। लिहाजा ऐसी सूरत जिसमें बच्चे के साथ नाइंसाफी हो जाए, इज्जत पामाल हो जाए, वहाँ पर माजरत खाई करनी चाहिए, ना उसको बेजा मारा जा सकता है, ना उसको बेजा दबाया जा सकता है, ना सबके सामने जलील व ख़ार किया जा सकता है। तो यहाँ पे वो बच्चा अपने तौर पे शिकवा रख सकता है, अलबत्ता वालदैन को फिर वो जलील व ख़ार नहीं कर सकता, उसके ऊपर भी वाजिब है वालदैन की इज्जत को मद्देनजर रखे। खुलासे कलाम इज्जत जो है वो क्या है कि एक ताकत। अब यहाँ पे जो ताकत मुयसर आती है वो तब है कि जब ज़ाफ से इंसान को निकाला जाए, लिहाजा जब आप माल देते हैं तो इसको आपने ज़ाफ से और कमजोरी से निकाला, जब आपने उसको खुशगवार माहौल दिया तो नागवारी से उसे निकाला, ये इज्जत देना है उसे। लिहाजा इसी तरीके से अगर आपने उसको जरायम से रोका तो उसे मानवी दुनिया के अंदर तकवीत दी। अब इज्जत मादी और मानवी दो हिस्सों में तकसीम होती है, ये हम किसी और मौरिद में पढ़ेंगे। मादी इज्जत वही है कि सेहत है, खाना पीना है, मनसब है, इख्तदार है, माल है, अफराद के दरमियान उसको मुहकम करना है, ये सारी की सारी चीज़ें मादी इज्जत है। मानवी इज्जत, वो मसलन हराम से रोकना है, गुनाह से बचाना है, ये सारी मानवी इज्जत का बायस बनती है। अगर टकराव हो जाए तो दुनिया की जिल्लत ले लेना कबूल कर लेना चाहिए, लेकिन दीनी इज्जत हाथ से नहीं जाने देनी चाहिए, मानवीय इज्जत हाथ से नहीं जाने देनी चाहिए अगर टकराव हो जाए। मसलन ऐसा होता है कि घर में मसाइल पेश आ जाते हैं, अब पता है कि हमने हराम का इस्तेमाल ना किया तो इज्जत तो गई, ये तो चार ताने कजनों ने भी देने हैं और कुछ खाला फुपियों ने भी देने और फलां फलां ने भी देने हैं, तो इज्जत तो मेरी हो गई। लेकिन अगर मैं अल्लाह को नाराज करूं तो ये खुश हो जाएंगे। अगर ऐसी सूरत आ जाए कि जिसमें अल्लाह को नाराज करके बंदों को राजी करने की बात आए, तो ये 100% यकीन जान लें कि ये बंदे वो शयातीन हैं, क्योंकि शयातीन में नल जिन्ने वाले इंस होते हैं, जिन्नों और इंसों में होते हैं, तो ये इंसानी शक्ल में अभी शयातीन बने हुए हैं, उतर जाएंगे। अगर वो तोबा कर लें अपने दावे से या अपने इस इसरार से हट जाएं, फिर ये इंसान बन जाएंगे। लेकिन इंसानों की शक्ल में शयातीन देखने हैं तो ये वो अफराद हैं कि जो इसरार करते हैं कि अल्लाह को नाराज करो, अल्लाह का हुक्म तोड़ो, अल्लाह के हुक्म को पामाल करो, ये वालिदैन हो या कोई और हो, वो कहते कुछ नहीं होता, एक दफा ये कर लो, ये कर लो, फलां कर लो। यकीन जान ले शैतान मसलन मेरे बाप या माँ या बेटे या रिश्तेदार की शक्ल, मुमकिन है मैं खुद शैतान बन जाऊँ जब मैं दूसरों को उभारूँ गुनाह पर, मैं खुद शैतान हूँ। हाँ मैं तोबा कर लूँ इससे, अब मैं इंसान हूँ। ये झगड़ा ता मौत चलना है, कभी शैतान कभी इंसान, हमारा नफ्स इन दो में से एक हालत में हमेशा ही रहता। खूब यहाँ पे आपने देखा कि टकराव हो जाए तो मानवी इज्जत को बालातर करें, ये वालिदैन ये काम कर सकते हैं, क्योंकि वालिदैन सह सकते हैं लोगों की बातें, वालिदैन गम बर्दाश्त कर सकते हैं, बच्चा फौरन नहीं कर सकता ये काम। लिहाजा वालिदैन ने ये काम कर लिया, बच्चों को कभी कर देगा, बच्चे सबक सीख लेंगे कि इस जगह पे अकड़ जाना है, इस जगह पे डट जाना है, इस जगह पे इस्तकामत दिखानी है। हम आए इससे आगे एक कदम और चलते हैं, और वो ये है कि खातून की जो दीन इस्लाम में कुरान करीम ने एहतराम की सूरत में बात बयान की है, वो अब रिवायत से हम पढ़ते हैं, क्योंकि वाशरुहुन्ना फिल मारूफ बिल मारूफ, ये कुरानी आयत आपके सामने पढ़ी थी। आज हम इमाम अली अलैहिस्सलाम का एक फरमान पढ़ते हैं, और अगले दर्स में इंशाल्लाह इसका अगला हिस्सा हम पढ़ेंगे, या अगर हो सका तो इसको हम कम फैलाते और दूसरा तीसरा भी हिस्सा पढ़ लेंगे। और वो ये है कि रवायात अहले बैत अलैहिस्सलाम में ये जिक्र किया गया है, अलकाफ़ी की एक रवायत है, और ये नज़ुबुलागा में भी वारिद हुआ है, जो वसीयत इमाम हसन मुश्तबा अलैहिस्सलाम को अमीरुल मोमिनीन अलैहिस्सलाम ने लिखी है, उसमें भी ये है। मैं अलकाफ़ी से आपके सामने ये पढ़ रहा हूँ कि अलकाफ़ी में इमाम अली अलैहिस्सलाम ने जो मकतूब लिखा इमाम हसन मुश्तबा अलैहिस्सलाम को, उसमें ये जिक्र किया के खातून जो है, फा इन्नल मरअता रैहानतुन व लैसत कहरमानतन कहरमानतिन, खातून रैहाना है, और रैहान एक सब्जी, एक बेहतरीन खुशबू का नाम है। वो कहरमान, कहरमान कहते हैं हीरो, हीरो वाले काम, यानी मर्दों वाले काम। इसलिए मर्द और जन इंसानी जिस्म की तकसीम है, रूह की तकसीम नहीं है, अगरचे रूह के अंदर लताफत इसके ज़रिए से आ जाती है। मसलन मर्द चूंकि सख्त काम करता है तो सख्त कामों की वजह से कसावत उसकी वजूद में आती है। खातून जो है वो रहम दिली वाले काम ज़्यादा करती है, उसकी वजह से उसमें लताफत यानी मोहब्बत और रहमत का मादा ज़्यादा आता है। ये आप जो हदीस जिक्र की जा रही है इसका, क्योंकि पहले वाला, इससे आगे वाला हिस्सा भी, आगाज़ का हिस्सा भी हमारे पेश नज़र होना चाहिए, लेकिन उसे किसी और मौरिद में पढ़ेंगे। अभी आज के इस दर्स में ये जुमला याद करें, क्योंकि गुज़िश्ता दर्स में आपने कुरान करीम की आयत को याद किया, व आशिरुहुन्ना बिल मारूफ, मारूफ अच्छे अंदाज में उसके साथ ज़िंदगी बसर करो, क्योंकि कुछ मुद्दत है हम अपने बीवी बच्चों के साथ, ये जो कलील मुद्दत है 30-40 साल, अगर बुढ़ापा अल्लाह ताला अता फरमाए तो 30-40 साल का जो हर्षा है ये बड़ा कलील है, ये इस कदर कलील है, इस कदर कलील के कुरान में तकरार के साथ ये बात वारिद हुई है। दुनिया की ज़िंदगी के बारे में जब पूछा जाएगा आखिरत से, वो जब पहुँचेंगे तो कहेंगे कैसी थी दुनिया, तो वो जवाब देंगे कि दुनिया तो ऐसी थी जैसे वो बस स्टॉप पे मुसाफिर को उतारने के लिए बस रुकती है, तो हम इतनी मकदार में रुके थे इस दुनिया के अंदर, वो उतरता तो चल पड़ती है गाड़ी, तो कहा कि हम तो जितनी देर वो मुसाफिर को उतारने के लिए रुकती है इतनी सी देर बस हम दुनिया में ठहरे थे। और ये बात उसको महसूस भी होती है जिसकी जवानी तेजी से गुजर भी रही हो और उसे एहसास हो कि यार इतने साल दुनिया के गुजर गए, पता ही नहीं लगा मुझे। जैसे ये कलील मुद्दत है तो कुरान कहते हैं इस कलील मुद्दत में अच्छे तरीके से जिंदगी बसर करो, हमेशा थोड़ी हो तुम, ये तो ख्वाब हमने बनाया हुआ, मरने के बाद मिल जाएंगी ये यानी बच्चे और बीवी, वो तो हिसाब किताब के ऊपर है। अगर ये जहन्नम का ईंधन हुआ वो तो देख के भागेंगे, फरार करेंगे कि ये दुनिया में नहीं छोड़ा, इधर भी हमारे पीछे आ गया। तो इसलिए कुरान कहता है वआशिरुहुन्ना बिलमारूफ। अब इधर मारूफ की तशरीह में पहले देखा मारना नहीं चाहिए, और ये मैंने अर्ज किया कि ये मालूमात से नहीं होता, नफ्स को काबू करने से है। और बहुत सारे घरानों में हत्ता उलमा के घरानों में ये पहले बदतरीन, बाज उलमा के घरानों में अलबत्ता ये बदतरीन उमूर पाए जाते हैं। नंबर दो, वो दूसरा हुक्म ये है कि वो कहरमाना नहीं है, यानी उससे हार्ड वर्किंग ना कराई जाए, उसको वो रेहाना है, नरमी के साथ पेश आने वाली खिलकत है। सिर्फ एक मौरद दीन इस्लाम ने रखा है जिसमें खातून पे सख्ती का हुक्म है, वो खातून का बदकार हो जाना है, वो हम सबसे आखिर में मुतालिया करेंगे कुरानी आयात रवायात। हत्ता ये जो मकतूब है इसका आगाज वाला हिस्सा भी इसी मौजू के ऊपर है, लेकिन इसलिए हम उसे फिलहाल छोड़ रहे हैं कि ये अभी हमसे ताल्लुक नहीं रखता, हमारे घरानों से, हमारे घरानों से ये दूसरा हुक्म गहरा ताल्लुक रखता है कि कहरमाना नहीं है कि तुम उसे कई जॉबों पे लगाया हो, सारे के सारे सख्त काम वही कर रही हो, और खुद जो है इंसान वो आराम से बैठा हुआ है। नहीं, रेहानतुन लैसत बिकहरमानतिन। अच्छा, अब इसके कुछ तकाजे भी हैं, क्योंकि हर जब काम इंसान करता है तो उस काम के नतीजे में वो उसको अंजाम देने के वसाइल के वो भी हासिल कर लेता है। मसलन अगर किसी शख्स ने बाहर से कोई चीज़ लानी है और उसके पास सवारी मौजूद है, चार ना चार वो क्या करेगा, सवारी को इस्तेमाल करेगा, वो लोगों के पास जाएगा, दुकानदार से गुफ्तगू करेगा, पैसे वो खर्च करेगा, ये कामों के नतीजे हैं। अब घर के अंदर की खातून एक काम अंजाम दे रही है, चार ना चार वो उन कामों के तकाजों को अंजाम देने की ख्वाहिशमंद होगी। मिसाल के तौर पे अगर वो हिजाब रखती है, हिजाब का तकाजा करेगी, मसलन घर में बर्तन ख़त्म है, बर्तन का तकाजा करेगी, लिबास का तकाजा करेगी। अब ये आपने देखा कि कामों की तकसीम के अतबार से है। यहाँ पे सबसे बेहतरीन हमारे पास जो हल है, क्योंकि रेहाना और कहरमाना ये दो जुमले हम ज़हन नशीन रखें हमारी ज़िंदगी में, ये चूंकि तीसरा जो टॉपिक हम शुरू करेंगे और अगले दर्स में उसको ज़्यादा बयान किया जाएगा, आज सिर्फ आगाज़ करेंगे, वो हमारे लिए उस मौरद में बहुत अहमियत का हामिल है। चूंकि पहला मिलाक आपने देख लिया इज्जत देना, दूसरा मिलाक आपने देखा कि उसे कहरमाना नहीं बनाना, हीरो नहीं बनाना, यानी सख्त बदनी काम जो हैं वो उससे हमने नहीं लेना, यानी आप जाके कि ये पानी के कैन उठा के लाओ, आटे की बूरी अब उठा के ले आओ, अब फलां चीज़ ले आओ, जो अपने घर में बनाते हैं फिर वो उन कामों के अतबार से हैसियत खातून पैदा कर लेती है, वहाँ पर मर्द फिर बेचारा बना होता है, यानी बरक्स हो जाता है, वो जो मर्द था वो खातून बन जाती है, और खातून निस्वानी सारी की सारी ये खसलत इख्तियार मर्द कर जाता है। ऐसा रेहाना और कहरमाना में सिर्फ एक चीज़ जिक्र की जाए, क्योंकि इसके कई पहलू हैं, लेकिन हम एक पहलू को वक्त की किल्लत की वजह से पढ़ते हैं, और वो है कामों की तकसीम। रेहानतुन व कहरमानतुन, इन कलिमात से कामों की तकसीम का इस्तेमाल आप करें। सही सनद रवायत में वारिद हुआ है, मोतबर हदीस है, इमाम अली अलैहिस्सलाम और जनाब सैयदा सलामुल अलैहा की जब इज्दिवाज हुआ तो कामों को तकसीम कर लिया। इमाम अली अलैहिस्सलाम बाहर वाले काम करते थे, जनाब सैयदा सलामुल अलैहा घर के अंदर के काम करती थी। यह रेहाना और कहरमाना की आपने ताबीर से इसको समझना, यानी रेहाना होता है जिसको आपने हमेशा मोहब्बत से पेश आना है, नरमी से पेश आना है, सख्ती वाला सलूक उस जगह नहीं होना चाहिए सिवाय एक मौरद के। कहरमाना वाला सलूक क्या होता है, चूंकि उसने हार्ड वर्क हीरो वाला काम करना होता है, इधर गालियां भी उसने सुननी है, बातें भी सुननी है, ताने भी सुनने हैं, लेकिन काम अपना अंजाम दे के आना, यह है कहरमाना। अब खातून जो है वो रेहाना है, यानी ऐसे काम अंजाम दें जो बदन की ताकत आवर ना हो, बदनी ताकत आवर ना हो। लिहाजा इमाम अली अलैहिस्सलाम पानी भर के बाहर से लाया करते थे, صاف پینے کے پانی کا مسئلہ ہمیشہ رہا ہے، صرف آج کے دور کا مسئلہ نہیں ہے. نمبر دو، گھر میں جھاڑو دیا کرتے تھے. گھر میں جھاڑو روایات میں وارد ہوا، امام علی علیہ السلام دیا کرتے تھے. نمبر تین، جو لکڑیاں تندور میں جلانی ہوتی تھی وہ امیر المومنین علیہ الصلوۃ والسلام لکڑیاں جلاتے تھے گھر میں. اچھا جناب سیدہ سلام علیہا کیا فرماتے ہیں، کرتی تھیں وہ گھر کے اندر کھانا بناتی تھیں، چکی پیس کے آٹا گوندا کرتی تھیں، اور سلائی وغیرہ اور بچوں کی تربیت کے حوالے، بچوں کی نگہداشت کے حوالے سے دیگر امور کو انجام دیا کرتی تھیں. لہذا کھانا بنانا ہے اور گھر کے اندر آٹا گوندنا ہے، کیونکہ اس دور میں چکی سے آٹا گوندا جاتا تھا، اور گھر کے دیگر امور، سلائی ہے کپڑوں کی، یا اسی طرح سے بچوں کی دیکھ بھال ہے، اور اسی طرح ان کو خوراک وغیرہ کا اہتمام کرنا ہے، یہ سارے امور جناب سیدہ سلام اللہ علیہا انجام دیتی تھی. آپ نے ادھر دیکھا کہ تقسیم جو جسمانی کام ہے، مثلا لکڑیاں کاٹ کے لانا، اسے جلانا، تندور کو جلانا، جھاڑو دینا بڑا سخت ہوتا تھا، یہ فرش تو اس دور میں ہوتے نہیں تھے، پانی دور سے بھر کے لایا جاتا تھا، تو اس لیے اس دور میں اگر کوئی خاتون پانی بھر کے لاتی تو تعجب کیا جاتا تھا، کیونکہ یا کنیزوں کو بھیجتے تھے یا غلاموں کو بھیجتے تھے. اور امام علی علیہ السلام کا ایک واقعہ بھی اس حوالے سے وارد ہوا ہے کہ امام علی علیہ السلام اپنے دور حکومت میں باہر نکلے، دیکھا ایک خاتون وہ دو تین بچوں کو پکڑ کے جا رہی ہے اور سر پہ پانی اٹھا کے جا رہی ہے، تو بڑا تعجب ہوا. تو امام علیہ السلام تو السلام آگے بڑھے اور کہا کہ یہ مجھے دو، میں پہنچاتا ہوں. تو بڑا اس خاتون نے ٹال مٹول کی، لیکن آپ نے اصرار کیا تو دے دیا. تو امام آگے چلتے رہے، وہ پیچھے سے راستہ بتاتی رہی، گھر پہنچے اور گھر میں پانی اتارا اور کہا کہ تمہارا شوہر کہاں ہے، تم کیوں جاتی ہو؟ تو اس نے کہا کہ وہ تو علی بن ابی طالب کے ساتھ جنگ میں مارا گیا ہے، شہید ہو گیا وہ. تو وہ امام کے اوپر بہت ہی عجیب اثر اس کا ہوا، اور واپس آئے پوری رات تڑپتے ہوئے گزارے امام نے. اور جب صبح ہوئی تو ایک تھیلا لیا، اس میں گوشت کے کچھ ٹکڑے ڈالے، آٹا لیا، اور اصحاب نے بہت کہا کہ ہم لے کے جاتے ہیں. تو امام نے فرمایا کہ کیا تم روز قیامت میرا حساب دو گے اور میرا بوجھ اٹھاؤ گے؟ یہ میں ہی لے کے جاؤں گا. اور وہاں پہ گئے، دروازہ کھٹکھٹایا تو کہا، اس خاتون نے پوچھا تو امام نے فرمایا کہ جو کل مرد تمہارے گھر پانی پہنچانے آیا تھا میں وہی ہوں، تو تم لوگوں کے لیے کھانے پینے کی چند چیزیں لائے ہوں، کیونکہ ان کے گھر میں کئی دنوں سے کھانے کا سامان نہیں تھا. تو خاتون جو ہے وہ بہت اس کا شکر گزار ہوئی، نہیں جانتی تھی کہ امام علی علیہ السلام ہے، کیونکہ اس دور میں ٹی وی وغیرہ تصویروں کا سلسلہ تو نہیں تھا. تو امام علیہ السلام نے فرمایا یہ آٹا لو، تم گوندو، میں تندور جلاتا ہوں اور یہ گوشت کے ٹکڑے بناتا ہوں. اس دور میں یہ ہوتا تھا گوشت کو خشک، کبھی بھی یہ ہمارے شمالی علاقہ جات میں کرتے ہیں کہ اسے سکھا لیتے ہیں نمک لگا کے، پھر وہ دیر پا رہتا ہے گوشت، اور وقتاً فوقتاً اسے استعمال کرتے ہیں. جن علاقوں میں گرمی سردی کی وجہ سے فریج نہیں ہوتے تو وہ اس طرح سے گوشت کا استعمال کرتے ہیں. تو امام علیہ السلام وہ بچوں کے ساتھ پھر باتیں کرتے رہے، چھوٹے چھوٹے یتیم بچے تھے، اور لکڑیاں جیسے جیسے جلتی تو اپنا چہرہ مبارک آگ کے قریب لے کے آتے اور فرماتے کہ علی ابن ابی طالب کو معاف کر دو. بار بار امام نے اس کی تکرار کیا اور فرمایا کہ اللہ کے حضور معاف کر دو. وہ خاتون اپنے طور پہ آٹا بنا رہی تھی، اور پھر جب گوند گیا تو قریب لائی، اتنی دیر میں ہمسائی آئی تو وہ فوراً پہچان گئی. اس نے شور مچا دیا کہ تم نے یہ امام سے کام کرایا، امیر المومنین سے کام کرایا. تو امیر المومنین علیہ الصلوۃ والسلام نے پھر کہا کہ نہیں نہیں یہ میرا حق بنتا ہے، اور ان کو پھر کھانا وغیرہ کھلایا اور دیا، اور پھر ان کے لیے اہتمام بیت المال سے کیا باقاعدہ. لیکن اس میں کئی نکات ہیں، ان نکات میں سے ایک یہی تھا کہ کام، یہ والے ہارڈ ورکنگ کام خاتون سے نہیں لیے جاتے تھے. دوسرا نقطہ یہی ہے کہ اس دور میں جب تواغیت اور باطل کے ساتھ میدان سجتا ہے تو یہ غم نہ لے کے جائیں کہ دیکھا ہمارا خیال ہی نہیں کیا، ہمارے ساتھ تو یہ ہو گیا، وہ ہو گیا، فلاں ہو گیا. نہیں، وہ جو موقع ہے اس میں باطل کو گرانا ہے، گرانا ہے تو بہت بڑی قربانی چاہیے، اور یہ ایک گھرانے کی مثال ہے، کئی گھرانے اس دور میں اس طرح سے. اس لیے امام حسن مصطفیٰ علیہ السلام کی امیر المومنین علیہ السلام نے ذمہ داری لگائی تھی، اس لیے کسی شہر کا حاکم نہیں بنایا امام حسن مصطفیٰ علیہ السلام کو، بیواؤں اور یتیموں کے گھرانوں کا سرپرست بنایا، اور یہ بہت بڑا ایک عہدہ ہے، یہ ہم خود بھی اپنے خاندان کے اندر ہمیں بہت ہی توجہ رکھنی چاہیے، خصوصاً جو یتیم ہو جاتے ہیں، خصوصاً جن کے گھروں میں والدین کا سایہ نہیں رہتا، بہت نرم دلی کے ساتھ اور غیر محسوس طریقے سے شناخت نہ ہو، ان کی ضرورت زندگی کو پورا ہمیں کرنا چاہیے۔ اچھا، یہ تقسیم ہم ادھر ابھی تقسیم کا استعمال کرتے ہیں، اور چند اور بھی ہیں چیزیں جو نکل سکتی ہیں، ریحانتن قہرمانتن، کیونکہ ان کلمات کے معنی تھوڑا اور کھول کے بیان کرنے کی ضرورت ہے، لیکن ایک مطلب ہمارے سامنے آ گیا، ریحانتن یعنی گھریلو کام کرائیں۔ گھریلو کام میں بھی جو بدن اور طاقت والے کام ہیں وہ خاتون سے نہ کرائیں، تقسیم کر لیں، آپ فوراً تقسیم کریں معاش، اور بچوں کو بھی اسی طرح سے اس تقسیم کا قائل ہے۔ تیسرا ہے جھگڑے کی صورت، اب ان کے درمیان جھگڑا ہو جاتا ہے، ادھر انشاءاللہ ہم اگلے درس میں وہ پڑھیں گے کہ ہمیں ادھر ملاکوتی بننا چاہیے، عنکبوتی نہیں۔ یہ جو اگلا تیسرا مرحلہ ہے یہ ضرور آتا ہے، یا معصوم گھرانہ و امام علی علیہ السلام اور جناب سیدہ سلام علیہا یا جناب ختیجہ سلام علیہا جیسا، و الا ہو نہیں سکتا کہ یہ جھگڑا کسی نہ کسی سطح کا میاں بیوی میں پیدا نہ ہو۔ اور اس میں سب سے بہترین چیز یہ ہے شوہر خاموش ہو جائے۔ اب روایات ہیں، پڑھنے کا ٹائم نہیں ہے، روایات میں واضح طور پہ یہ بات آئی ہے کہ اگر خاتون جو ہے وہ غصہ غضب کرے تو یہاں پر شوہر کے اوپر لازم ہے کہ وہ کیا کرے، خاموش ہو جائے۔ یہ بھی الکافی کی روایت ہے، اسے اگلی روایت ہے یہ، اور وہ ہے کہ امام صادق علیہ السلام فرماتے کانت المرأت عند ابی، کہ میرے والد گرامی امام باقر علیہ السلام کے پاس ان کی ایک زوجہ خاتون تھی، تو ذی ہے، انہیں اذیت پہنچایا کرتی تھی، تنگ کیا کرتی تھی، فیغفر لہا، لیکن وہ ہمیشہ اس کے معاف کر دیتے تھے، ہمیشہ چھوڑ دیتے تھے، یعنی یہ مرد کو چھوڑ دینا چاہیے۔ بعض موارد ہوتے ہیں کہ جس میں ایک صورتحال ایسی بن جاتی ہے دباؤ کی، اور بعض اور کیسز بھی ہیں، وہ انشاءاللہ ہم بعد میں دیکھیں گے، لیکن آغاز کا حکم کیا ہے؟ آغاز کا حکم یہ ہے کہ اس جگہ پر مرد کے لیے لازم ہے کہ وہ صبر سے کام جھیل لے جائے اور اس کی خطاؤں کو معاف کر دے۔ خطائیں ہیں، بعض اوقات ایسا ہوتا ہے کہ غصہ غضب کا اظہار انسان سے ہو جاتا ہے، وہ غلط نہیں ہے، حرام نہیں ہے، جیسا کہ حضرت عائشہ کے بارے میں بخاری مسلم میں وارد ہوا ہے کہ جو جناب ختیجہ سلام اللہ علیہا سے بڑا حسد کیا کرتی تھی، حالانکہ ان کی زندگی میں تھی ہی نہیں، لیکن نبی صلی اللہ علیہ وسلم کے دل میں بڑی شدید محبت تھی، تو ہر روز آئے روز تعریف کرتے تھے جناب ختیجہ کی۔ یہاں سے ہمیں یہ بھی پتہ لگتا ہے کہ زوجہ کی وہ خدمات جو دین کی سربلندی کا باعث بنے، اور وہ خدمات جو شوہر کے لیے معاشرے کے اندر تقویت کا باعث بنے، اس صفت کو زوجہ کی برملا طور پہ بیان کرنا جو ہے یہ ایک اچھا عمل ہے، خصوصاً دین کی تقویت کا جو باعث بنتا ہے۔ جیسا جناب ختیجہ سلام اللہ علیہ کا تذکرہ اپنے گھر کے اندر کرتے تھے، کیونکہ خاتون کے سامنے خاتون کا تذکرہ کر دینا تعریف والا، یہ اسی طرح جیسے ایوان میں اور درباروں میں بادشاہ کے سامنے صدائے حق بلند کرنا، بڑا ایک سخت کام ہے، اس لیے کوشش کرنی چاہیے ایک قسم کا اجتناب بھی کریں، تقیے سے کام لیں ادھر، کہ تذکرہ یا تو نہ کریں یا تعریف حد عقل نہ کریں، حد عقل تعریف، تعریف کرنا بڑا سخت ہو جاتا ہے، لیکن جناب رسول اللہ صلی اللہ علیہ وسلم تعریف فرماتے تھے۔ تو اب حضرت عائشہ وہ بھڑک اٹھتی تھی، وہ کہتی تھی کیا یہ وہ بتیسی جب دانت ٹوٹ جاتے ہیں بڑھاپے میں تو ہنستا ہے تو پوری بتیسی باہر آ جاتی ہے، وہ کہتے ہیں کیا لال لال بتیسی نکلی ہوئی خاتون کی آپ تعریفیں کرتے رہتے ہیں۔ تو جب یہ تانا سنتے رسول اللہ تو اس قدر غضبناک ہوتے کہ ان کے جو پیشانی پہ درمیان میں ایک رگ اور کنپٹی کی طرف ایک رگ ہے وہ تیزی سے پھڑ پھڑانے لگتی تھی اور چہرہ مبارک سرخ ہو جاتا تھا، لیکن اس اذیت پہ بھی صبر کیا رسول اللہ صلی اللہ علیہ وسلم نے۔ اور بہت سارے واقعات ہیں کہ آپ انبیاء میں ایک نبی کا بھی واقعہ نہیں لائیں گے کہ طلاق دی ہو، نبی صلی اللہ علیہ وسلم نے صرف دو اپنی جن سے نکاح ہوا دو خواتین کو طلاق دی، ورنہ کبھی کسی کو طلاق نہیں دی۔ وہ بھی انشاءاللہ پڑھیں گے. وہ ایک قسم کا تعلق ایجاد ہی نہیں ہوا تھا. الکافی کی معتبر روایت ہے اور اہل سنت کتب میں بھی ہے. طلاق کسی نبی نے نہیں دی, خصوصا یعنی جس سے زندگی آباد ہو گئی پھر طلاق نہیں دی. ادھر کیا آپ دیکھتے ہیں, تو ذی ہے وہ امام کو اذیت دیتی تھی, فیغفر لہا, امام اسے معاف کر دیتے, بخش دیا کرتے تھے. یہاں پہ ہمارے پاس جو لڑائی جھگڑا ہے اس مورد میں اب ہم آ جائیں. قرآن اس جگہ پہ کہتا ہے پہلی چیز ہے کہ ان میں تم صلح کرا دو. پہلی چیز یہ ہے, لڑائی جھگڑے ہوتے ہیں, کوشش کرنی چاہیے کیا کہ بات ہی نہ باہر نکلے. بات کب باہر نہیں نکلے گی, کیونکہ زوجہ کے بارے میں بھی حکم ہے. ایسا نہیں ہے کہ زوجہ جو ہے اسے آزاد رکھے کہ جیسے مرضی, کیونکہ دو قسم کے دنیا میں تیر ہیں, ایک ہیں جو کمان کے ذریعے چلتے ہیں اور ایک ہیں جو زبان کے ذریعے چلتے ہیں. مرد جو ہے وہ کمان کے ذریعے چلاتا ہے اور خاتون زبان کے ذریعے. تو مردوں والا تیر جسم کو لگتا ہے اور زبان والا تیر روح کو جا کے لگتا ہے, اس لیے مرد بھی وہ زخمی برے طریقے سے ہو جاتا ہے. اور اگر مرد بھی تانوں والی زبان استعمال کرے تو یہ تو اس کے لیے اور زیادہ بدتر ہو جاتا ہے, کیونکہ روح کا زخم وہ بھرتا نہیں ہے. پھر وہ تصورات بن کے ابھرتے رہتے ہیں اور مسائل پیدا ہوتے ہیں, انشاءاللہ اسے ہم دیکھیں گے. لیکن اس جگہ پہ تیسرا حکم کہ لڑائی جھگڑا ہو تو پہلے خود معافی, یعنی آپ ملاکوتی بنیں, عنکبوتی یعنی مکڑی والا کام نہ کریں, گھر بلا کے اب تھوڑا تھوڑا ہر روز اسے کاٹتے رہیں یہاں تک کہ وہ مر جائے, یہ ہے عنکبوتی. ملاکوتی یہ ہے کہ ٹھیک تم نے ظلم کیا, مجھے اذیت دی, مجھے زخم لگائے, لیکن میں بازو رحمت تمہارے لیے پھیلا دیتا ہوں. وہ معذرت خواہی کرے, فوراً راضی ہو جائے, تقاضا کرے, استطاعت میں ہے, جائز ہے, پورا کر دے, احترام اسے دیں. اسی طرح روایات معتبر احادیث ہیں کہ اعلیٰ ترین افضل ترین خاتون وہ ہے جو مرد کی بدزبانی کے اوپر صبر کرے, اس کا بہت بڑا اللہ تعالیٰ کی بارگاہ میں اجر ہے. یہ ہے کہ گھر کے اندر سے بات باہر نہ جائے, باہر چلی جائے اب کیا کریں, سالس مقرر کریں. جی ان شاء اللہ تعالیٰ, یعنی آپ دیکھ رہے ہیں کہ اس اجتماعی زندگی کے پہلے جز کو اللہ تعالیٰ کس طرح قوی کر رہا ہے, کہ عزت کے ساتھ قوی کرنا, معاف کر دینے سے قوی کرنا, اور تیسرا محبت کے ساتھ, کہ ان شاء اللہ تعالیٰ معاف کرنا اور محبت, یہ دو عنصر ہم اگلے درس میں پڑھیں گے. صلی اللہ علیہ سیدنا محمد.